नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
भारत बिहारका बालगृहबाट 33 जना बालबालिकाको उद्धार, घर छोड्नुको मुख्य कारण खुला सिमाना र पैसा कमाउने प्रलोभन।
5 उपमहानगरपालिका र 173 नगरपालिकामा कार्यकारी अधिकृत खटिए, बर्दियामा नगरपालिका भन्दा धेरै कार्यकारी प्रमुख खटाइएपछि समस्या।
सरकार स्थानीय तहको चुनावबाट भाग्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप, संघीय फोरमका अध्यक्ष यादव भन्नुहुन्छ मधेसका माग पूरा नगरी कसैले चुनाव गर्न सक्दैन।
भारतका योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री चयन, भोलि शपथ गर्ने।
र इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनल र वेस्ट ब्रोम खेल्दै।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। केन्द्रीय बाल कल्याण समितिले भारतको बिहारका विभिन्न बालगृहबाट 33 जना बालबालिकाको उद्धार गरेको छ। समितिले भारतको दरभंगा बालगृहबाट 14 जना, मुजफ्फरपुरको निर्देश बालगृहबाट 13 जना, बेंगलोरबाट 4 जना बालक र सेवा संकल्प बालिका गृहबाट 2 जना बालिका उद्धार गरेर नेपाल फर्काएको हो। पटनाको समाज कल्याण विभागको सहयोगमा समितिले बालबालिकाको उद्धार गरेको जनाएको छ। उद्धार गरिएका बालबालिका मध्ये सबैभन्दा धेरै सुइराहाका 9 जना छन्। सर्लाही, धनुषा, बारा, रौतहट, काठमाडौँ, डोटी लगायत 16 जिल्लाका बालबालिकालाई उद्धार गरिएको समितिले जनाएको छ। खुल्ला सिमानाका कारण तराई क्षेत्रका धेरै बालबालिका भारत पुगेको पाइएको समितिको भनाइ छ। यस्तै पैसा कमाइने प्रलोभनमा परेर बालबालिकालाई भारतमा घरेलु कामदार बनाउन लागेको पनि पाइएको छ। हराएका बालबालिका बारे परिवारलाई जानकारी नहुनु साथै नेपाल र भारतबीच सम्बन्धित निकायबीच समन्वयको अभाव हुँदा बालबालिकाको खोजी तथा उद्धारमा समस्या भएको समितिले जनाएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले 5 उपमहानगरपालिका र 173 नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ। मन्त्रालयको पछिल्लो निर्णय अनुसार 178 स्थानीय तहमा चुनावको तयारी र व्यवस्थापन गर्न काजमा कर्मचारी खटाइएको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो। उपमहानगरपालिका र नगरपालिकामा उपसचिवलाई कार्यकारी अधिकृत बनाइएको छ। खटिएका कर्मचारीले कार्यस्थलमा जान विलम्ब गरेमा वा हाजिर हुन नगएमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता अनुरूप कार्यवाही गरिने मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले अस्ति राति 481 गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको थियो। सरकारले फागुन 27 गते नेपाल राजपत्रमा निकालेको सूचना अनुसार काठमाडौँ, ललितपुर, भरतपुर र पोखरा महानगरपालिका, 13 उपमहानगरपालिका, 246 नगरपालिका र 481 गाउँपालिका कार्यान्वयनमा आएका छन्। काठमाडौँ बाहेकका 3 महानगरपालिकामा पनि कार्यकारी अधिकृत पद पद रिक्त छ। यी महानगरमा छिट्टै कार्यकारी अधिकृत तोकिने मन्त्रालयले जनाएको छ।
बर्दियामा भने नगरपालिका भन्दा धेरै कार्यकारी प्रमुख खटाइएपछि समस्या भएको छ। साबिकका दुई र नयाँ चार गरी छवटा नगरपालिकामा कार्यकारी प्रमुख खटाउनु पर्नेमा स्थानीय विकास मन्त्रालयले नयाँ पाँचवटा नगरपालिकाका लागि प्रमुख खटाएपछि समस्या भएको हो। बबई नगरपालिकामा दुईवटा गाविस थप गरी ठाकुर बाबा बनाइएकोमा स्थानीय विकास मन्त्रालयले हुँदै नभएको बबई नगरपालिकामा चिरञ्जीवी गिरी र ठाकुर बाबामा सुरेश सुनारलाई कार्यकारी प्रमुखका रूपमा काम गर्न पत्र दिएको छ। बर्दियाका स्थानीय विकास अधिकारी तेजराज शर्माले हुँदै नभएको नगरपालिकाका लागि कार्यकारी प्रमुख तोकिएको बारे आफूलाई थाहा नभएको र मन्त्रालयकै कमजोरी भएको बताउनुभयो।
सर्लाहीमा मधेसी मोर्चाको अवरोधका कारण स्थानीय तह कार्यान्वयनमा ल्याउन समस्या भएको छ। दक्षिणी क्षेत्रका अधिकांश नयाँ नगरपालिका र गाउँपालिकामा मोर्चाका कार्यकर्ताले अवरोध गरेर साइनबोर्ड समेत टाँस्न दिएका छैनन्। मोर्चाका कार्यकर्ताले बलरा रामनगर गोडैता चक्रघट्टा चन्द्रनगर लगायतका नगरपालिका तथा गाउँपालिकामा अवरोध गरेका हुन्। सहमति विपरीत घोषणा भएका नगरपालिका र गाउँपालिकालाई कार्यान्वयनमा आउन नदिइने संघीय समाजवादी फोरम नेपाल सर्लाहीका अध्यक्ष अशोक यादवले बताउनुभयो।
तर स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले भने अहिले तोकिएका स्थानीय तहका केन्द्रहरू स्थायी नभएको बताउनु भएको छ। पर्वतको सदरमुकाम कुस्मा बजारमा आज आयोजित पौडेल बन्धु समाजको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पौडेलले तत्काल स्थानीय तहको चुनाव गर्नै पर्ने बाध्यता भएकाले सहजताका लागि केन्द्र तोकिएको बताउनुभयो। स्थानीय तहको चुनावपछि निर्वाचित जनप्रतिनिधिको बहुमतका आधारमा स्थायी रूपमा केन्द्र तोक्न सकिने संविधानमा उल्लेख भएकाले अहिले तोकिएकालाई नै अन्तिम मानेर आन्दोलन गर्नुको कुनै अर्थ नहुने बताउनु भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तहको चुनावबाट भाग्न खोजेको आरोप लगाउनु भएको छ। नेकपा एमाले छ नम्बर प्रदेश कमिटिले सुर्खेतमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको पक्षमा बढ़दो जनलहर देखेर सत्ताधारी दलहरू आत्तिएको बताउनुभयो। राष्ट्रियताको पक्षमा दृढ़ रूपमा उभिएकै कारण नागरिकले एमालेलाई विश्वास गरेको भन्दै उहाँले एमालेप्रति नागरिकको आकर्षणका कारण चुनाव नगर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो। कुनै पनि बहानामा चुनाव किन नहुने उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले चुनावको लागि एमाले अझ कड़ा रूपमा प्रस्तुत हुने दावी गर्नुभयो। संविधान कार्यान्वयनका लागि चुनावको विकल्प नभएको भन्दै उहाँले चुनावको लागि दृढ़ताका साथ उभिन सरकारलाई सुझाव पनि दिनुभयो।
संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले भने मधेसीको मुद्दालाई सरकारले समयमा सम्बोधन नगरी कुनै पनि शक्तिले चुनाव गराउन नसक्ने दावी गर्नुभएको छ। रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चुनावभन्दा अघि संविधान संशोधन गरेर मधेस लगायत नेपालमा बस्ने विभिन्न सीमान्तकृत समुदायका मुद्दालाई सम्बोधन गर्नु आवश्यक रहेको बताउनुभयो। मुख्य तीन दलका नेताको सोच गलत भएका कारण देश कठिन अवस्थामा पुगेको यादवको भनाई छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजतन्त्र र हिन्दू राज्य विधानमा राख्न नपाउने निर्वाचन आयोगको निर्णयले आफ्नो संवैधानिक हक हनन भएको दावी गरेको छ। आज बसेको राप्रपाको केन्द्रीय सदस्यको आकस्मिक बैठकले विधानबाट राजतन्त्र र हिन्दू राज्य हटाउन गरेको पत्राचार आपत्तिजनक एवं संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको प्रवक्ता रोशन कार्कीले जानकारी दिनुभयो। संविधानका विभिन्न धाराले दिएको संवैधानिक हकको दायराभित्रै रहेर संवैधानिक राजतन्त्र र हिन्दू राज्यको कुरालाई पार्टीको मुख्य सिद्धान्तका रूपमा राखिएको भन्दै राप्रपाले आफ्नो निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। आयोगको निर्णय विरूद्ध कानूनी उपचार समेत खोज्ने निर्णय गरेको राप्रपाले विरोधका कार्यक्रम पनि तय गरेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालय तथा जिल्ला कार्यालयहरूमा धरना दिने र ज्ञापन पत्र बुझाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो। धर्मनिरपेक्षताको खारेजी र हिन्दू राष्ट्र पुनर्स्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रूपमा आवाज उठाउने निर्णय पनि राप्रपाले गरेको छ। राप्रपाले आजै काठमाडौँमा एक कार्यक्रम गरेर आफ्नो चुनाव चिन्ह गाई सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भारत सम्बन्धमा आउने गरेको विश्वासको संकट सबैभन्दा ठूलो समस्या रहेको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले कोइरालाको सातौं पुण्यतिथिमा आयोजना गरेको कार्यक्रममा पौडेलले आपसी विश्वास बलियो बनाउन सके दुवै देशले एक अर्काबाट लाभ लिन सक्ने बताउनुभयो। उहाँले दुवै देशको सम्बन्धलाई स्वाभाविक र प्राकृतिक भन्दै पारस्परिक सम्बन्ध बलियो बनाउन सके विकासले गति लिने पनि बताउनु भएको छ।
हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने अभियान शुरू भएको छ। दुई चरणमा खुवाइने हात्तीपाइले रोग विरूद्धको औषधि ढुक्क भएर खान सरकारले आग्रह गरेको छ। हात्तीपाइले रोग विरूद्धको औषधि खान धेरैजनाले आनाकानी गर्ने गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो। तर यो औषधि दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा सिकिस्त बिरामीले भने खान नहुने मन्त्रालयले जनाएको छ।
जाजरकोटमा बाल विवाह र गर्भवती अवस्थामा स्याहार नपाउँदा पाठेघर खस्ने समस्या बढ़ेको पाइएको छ। महिला किशोरी तथा बाल अधिकार कार्यक्रम तथा महिला अधिकार मंच जाजरकोटले आठवटा गाविसमा गरेको कार्यक्रमका क्रममा बाल विवाह र गर्भवती तथा सुत्केरी अवस्थामा स्याहार नपाउँदा पाठेघर खस्ने समस्या पाइएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु। चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारत बिहारका बालगृहबाट 33 बालबालिकाको उद्धार, खुल्ला सिमाना र पैसाको प्रलोभनका कारण बालबालिकाले घर छोड्ने गरेको पाइयो, 5 उपमहानगरपालिका र 173 नगरपालिकामा कार्यकारी अधिकृत खटिए लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, त्रिशुली र चिलिमे बीचको 66 KV प्रसारण लाइनमा प्राविधिक समस्या आएपछि रसुवामा विद्युत सेवा अवरूद्ध भएको छ। प्रसारण लाइनको माझ गाउँको टावरमा प्राविधिक समस्या आएपछि विद्युत सेवा अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण धुन्से शाखाले जनाएको छ। विद्युत सेवा अवरूद्ध भएपछि रसुवाको धुन्से सहित माथिल्लो भागको दुईवटा गाउँपालिकाका 12 ओडाका सेवाग्राही समस्यामा परेका छन्। प्राविधिक टोली काठमाडौँबाट जानुपर्ने भएकाले भोलि बिहानबाट मर्मतको काम शुरू हुने र दिउँसोबाट विद्युत नियमित हुने केन्द्रका प्रमुख कोविद बहादुर छेत्रीले बताउनुभयो।
सुक्खा पहिरोका कारण दुई हप्तादेखि अवरूद्ध पुष्पलाल मध्यपहाड़ी लोकमार्ग अन्तर्गतको बागलुङ बुर्तिबाङ सड़क 13 दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बागलुङको रिघा 7 मनेवा पाटामा फागुन 22 गते सुक्खा पहिरो खस्दा लोकमार्ग अवरूद्ध भएको थियो। जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा मध्यपहाड़ी लोकमार्ग आयोजना र दरम खोला हाइड्रो इनर्जी लिमिटेडले 4 डोजर प्रयोग गरेर पहिरो हटाएको खरबाङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोज बहादुर बानियाले जानकारी दिनुभयो।
रसुवामा अनुदानको पहिलो किस्ता पाएका भूकम्प प्रभावित मध्ये दोस्रो किस्ताका लागि 213 घरधनीको नाम सिफारिश गरिएको छ। पहिलो किस्ता 50,000 पाएर घर निर्माण शुरू गरेका 516 घरधनी मध्ये मापदण्ड पूरा गरेर घर निर्माण गरिरहेका 213 लाभग्राहीको नाम सिफारिश गरिएको हो। रसुवाका विभिन्न गाउँपालिकामा खटिएका इन्जिनियरले घरको नाप जाँचपछि भवन डिभिजन कार्यालय रसुवामा सिफारिश पत्र पठाएका छन्। कार्यालयले जिल्ला समन्वय समितिमा सिफारिश गर्नका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।
राष्ट्रिय गौरवको योजना निजगढ़ काठमाडौँ फास्ट ट्र्याक द्रुत मार्ग निर्माण भित्र पर्ने जग्गाको मुआवजा चलन चल्ती अनुसार नतोकिएको भन्दै ललितपुरको खोकना, सैबू र बुङमती सरोकार समितिले आन्दोलनको चेतावनी दिएको छ। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले विभेदकारी नीति अवलम्बन गरेर फास्ट ट्र्याक निर्माण थालेको भन्दै उचित मुआवजा नतोकिए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएको हो।
निबन्धकार शंकर लामिछाने प्रतिष्ठानले अक्षर शिरोमणि मदनमणि दीक्षितलाई आज अभिनन्दन गरेको छ। लामिछानेको जन्म जयन्तीको सन्दर्भ पारेर आज विशेष कार्यक्रम गरी प्रतिष्ठानले अभिनन्दन गरेको हो। प्रतिष्ठानले यस वर्षको शंकर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई 50,000 रूपियाँ सहित पुरस्कृत गरेको छ। त्यसै गरी शंकर लामिछाने युवा निबन्धकार पुरस्कारबाट नियात्राकार दामोदर पुडा सैनीलाई 25,000 रूपियाँ तथा सम्मान पत्र प्रदान गरेको छ।
सुनसरीको धरान 15 गणतन्त्र बस्तीमा एकजनाको छुरा हानेर हत्या भएको छ। धरान 15 पाँचजना युवाले त्यही ठाउँका भक्त राईलाई छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। शुक्रराज राईको समूहले भक्तको हत्या गरेको प्रहरीले जनाएको छ। छुरा हान्ने समूहका नायिके शुक्रलाई प्रहरीले पक्रेको छ। हत्याको कारण खुल्न नसकेको र घटनामा संलग्न अरू फरार रहेको प्रहरीले जनाएको छ।
बाँकीको सोनपुरमा 3 दिन अघि प्रहरी संघको झडपमा घाइते भएका एक वृद्धको आज ज्यान गएको छ। सोनपुर 8 72 वर्षीय जमील भाटको आज ज्यान गएको हो। चैत 1 नेपालगंजमा एमालेको सभाका क्रममा सोनपुरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुवैतर्फका 10 बढ़ी घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय बाँकीका प्रहरी निरीक्षक वीरबहादुर गिरीले जमीलको दमका कारण ज्यान गएको जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
गगन थापालाई स्वास्थ्य मन्त्रीबाट हटाउने तयारी गरेको भन्दै महेश जोशी हाम्रो आइभीआरमा भन्नुहुन्छ,
होइन स्वास्थ्य मन्त्री गगन थापालाई हटाएर मधेसी पार्टीका नेतालाई स्वास्थ्य मन्त्री बनाउने भन्ने कुरा सत्य हो र एक दुई कुरा त बाहिर निस्किहाल्छ, कसैले भन्यो होला भनेको यो विषय त जन चर्चामा पो आउन थाल्यो। म विजय कुमार गत्तेदारको पार्टीमा प्रश्न गर्छु, तपाईँ मन्त्रालय हेरेर सत्तामा जाने हो कि देशको जनताको आवश्यकता हेरेर सत्तामा जाने हो?
बैतडीको सिगास गाउँपालिका गाजरीकी एक महिलालाई ससुराले बलात्कार गर्न खोजेको अनि जेठाजुले भारतमा लगेर बेच्न खोजेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा ज्ञानेन्द्र बिसी लेख्नुहुन्छ, उहाँको पीड़ा कसले सुन्ने, सरकारले सुन्दैन अनि समाजका बुझ्नेहरू पनि बुझ पचाउँछन्। कञ्चन अमात्यले फेसबुकमै लेख्नु भएको छ, महिला अधिकार कर्मीहरू कहाँ गएछन्, कि उनीहरू बोल्ने नारी दिवसका दिन मात्रै हो?
निर्वाचन आयोगले विधानबाट हिन्दू राज्य र राजतन्त्र हटाउन निर्देशन दिएकोमा राप्रपाले आन्दोलन गर्ने खबर सुनेर ज्ञानेन्द्र आचार्यले फेसबुकमा लेख्नु भएको छ, दुःख लाग्यो। कमल थापाले संघीय गणतन्त्र धर्मनिरपेक्षता सहितको संविधान मान्ने कि नमान्ने, गणतान्त्रिक र धर्मनिरपेक्षता सहितको संविधान जारी भइसक्यो र मानिसकेको अवस्थामा हिन्दू राज्य र पुरानै राजतन्त्र मान्ने हुँदैन, अचम्मै लाग्छ। संघीय गणतन्त्र नेपालको घरिघरि उपप्रधानमन्त्री बन्नुहुन्छ तर आन्दोलनको घोषणा कस्तो तरिका हो?
अनि मधेस केन्द्रित दलहरूले चुनावको विरोध गरेकोमा फेसबुकमा उद्धव राउत लेख्नुहुन्छ, चुनाव नगरे गम्भीर संवैधानिक समस्या आउने, चुनाव गरे मोर्चा चुनावमा नआउने र देश गम्भीर समस्यामा फस्ने। अब नेपाली नागरिकले समस्या होइन समाधान खोजेका छन्, त्यसैले त स्थानीय तहको चुनाव रोजेका छन्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। सुविधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा बिदा मिलेको छ, केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबु आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन, अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा आउनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा, परिवारको लागि त झनै गजबको होटल रहेछ, होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त, सब परिवार जाउँ न त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौ म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 0161 46 66 52 अथवा मोबाइल नम्बर 98 5 10 54 404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल गारीपाटन तिनकुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/jalmahalpokhara वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। म्याग्दीको मालिका गाउँपालिका 4 देवी स्थानमा 5 करोड़ रूपियाँ लागतको खानेपानी तथा सरसफाई आयोजना निर्माण शुरू भएको छ। 5 करोड़ 60 लाख लागत अनुमान गरिएको आयोजनाबाट देवीस्थानका 473 घरधुरी लाभान्वित हुने खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले जनाएको छ।
हातले माडेर उत्पादन गरिने अर्थोडक्स चिया नुवाकोटका किसानले अब आधुनिक प्रविधिबाट उत्पादन गर्न शुरू गरेका छन्। चिया तथा कफी विकास बोर्डको सहयोगमा अर्थोडक्स चिया उत्पादन केन्द्रले किमताङमा 16 लाख रूपियाँको लगानीमा चिया प्रशोधन उपकरण जडान गरेर आधुनिक प्रविधिबाट उत्पादन शुरू गरेको हो। उपकरण खरिदमा केन्द्रले 12 लाख रूपियाँ र किसानले 4 लाख रूपियाँ लगानी गरेका छन्।
अब विदेशको खबर। योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री चयन भएका छन्। भारतीय जनता पार्टीको उत्तर प्रदेश विधायक दलको बैठकले योगी आदित्यनाथलाई मुख्यमन्त्री चयन गरेको हो। योगी आदित्यनाथ 5 पटक गोरखपुरबाट विधानसभा संसदमा निर्वाचित हुनुभएको छ। गोरखपुरबाट आदित्यनाथले राजनीतिमा रिसाहा युवा मान्छेको छवि बनाउनु भएको छ। सन् 1994 फेब्रुअरीमा योगी आदित्यनाथले नाथ समुदायको मुख्य मन्दिर गोरखनाथका उत्तराधिकारीका रूपमा गुरू अवैद्यनाथबाट दीक्षा लिनुभएको थियो। योगी आदित्यनाथको नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहसहित हिन्दूवादी र राजावादी नेताहरूसँग खास सम्बन्ध छ। आदित्यनाथले भोलि उत्तर प्रदेशको मुख्यमन्त्रीको रूपमा शपथ गर्ने भारतीय संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। इंग्लिश प्रिमियर लीग अन्तर्गत आजको पहिलो खेलमा आर्सेनल पराजित भएको छ। केही बेर अघि सकिएको खेलमा आर्सेनल वेस्ट ब्रोमसित 3-1 पराजित भएको हो। हारपछि आर्सेनल लीग तालिकाको 5 स्थानमा तथा वेस्ट ब्रोम 8 स्थानमा कायम छन्। लीग अन्तर्गत आजै चेल्सी र स्टोक, लेस्टर सिटी र वेस्ट ह्याम, सन्डरल्याण्ड र वर्नली, एभर्टन र हल सिटी तथा क्रिस्टल प्यालेस र वाटफोर्ड बीचको खेल हुनेछ। यी सबै खेल अहिले 9:15 शुरू हुनेछन्। स्वान्सी र बर्नमाउथले भने राति 11:15 खेल्नेछन्। यस्तै स्पेनिस लालिगामा स्पानियोल र आइबरले 1-1 बराबरी खेलेका छन्। राति 9:00 रियल म्याड्रिडले एथलेटिको बिल्बाओसँग खेल्नेछ।
र अस्ट्रेलियासँगको तेस्रो टेस्टको पहिलो पालीमा भारतले सामान्य प्रदर्शन गरेको छ। तेस्रो दिन आज 1 विकेटको क्षतिमा 120 रनबाट खेल थालेको भारतले दिनको खेल सकिँदा 6 विकेट गुमाएर 360 रन बनाएको छ। भारत अझै 91 रनले पछि छ। भारतका चेतेश्वर पुजारा 130 रनमा नट आउट छन्। यस्तै न्यूजील्याण्डसँगको दोस्रो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ। न्यूजील्याण्डलाई दोस्रो पालीमा 171 रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले 80 रनको लक्ष्य 2 विकेट गुमाएर भेट्टाएको हो।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंग दर्पणको पालो। रंग दर्पण लिएर आइपुग्नु भएको छ साथी अर्जुन पोखरेल।
आजको रंग दर्पण काठमाडौँमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय मानवाधिकार चलचित्र महोत्सवमा केन्द्रित छ। पुरुषले देख्लान् कि भन्ने डरले इरानको एउटा शहरमा एउटी आमाले बच्चालाई दूध खुवाउन पाएकी छैनन्। सुपरमार्केटका सिँढीमुनि लिफ्टभित्र पार्किङ जताततै पुरुष छन्। उनीहरूका डरले आमाले दूध नचुसाउँदा बच्चाको घाँटी सुक्न थालिसक्यो। आमा छोरा रुँदै हिँडेको अवस्थामा एक हुल छात्राहरूले सड़कमै घेरेर अरूले नदेख्ने गरी दूध चुसाउने वातावरण मिलाइदिन्छन्। दूध चुस्न र चुसाउन पाएपछि आमा छोरा गद गद हुन्छन्। मानवाधिकार संरक्षण र उल्लङ्घनका यस्तै यस्तै घटना समेटिएका चलचित्र देखाउन गएको बिहिबारदेखि काठमाडौँमा पाँचौं नेपाल अन्तर्राष्ट्रिय मानवाधिकार चलचित्र महोत्सव चलिरहेको छ। देवकी विष्टको इन सर्च अफ देवकी चलचित्र देखाएर शुरू गरिएको महोत्सवमा मानवाधिकारसँग सम्बन्धित 30 देशका 90 चलचित्र देखाइनेछ। महोत्सवमा मानवाधिकारको विषयमा तयार पारिएका नेपालका पनि 11 चलचित्र समेटिएको छ। घरमा श्रीमान श्रीमतीको झगडाका कारण हुने मानवाधिकार हननदेखि विश्वका शक्ति देशको रिसिभीका कारण सोझा नागरिकको ज्यान गुमेका घटनासम्म चलचित्रमा अटाएका छन्। नेपाल अन्तर्राष्ट्रिय मानवाधिकार चलचित्र महोत्सवका अध्यक्ष अरूणदेव जोशी,
विभिन्न मानवाधिकारसँग जोडिएका घटनाहरूमा अन्तर्राष्ट्रिय जगतमा के कस्ता कामहरू भइरहेका छन् र मानव अधिकार पीडामा परेकाहरूले अन्तर्राष्ट्रिय रूपमा आफ्नो पीडाको लागि चाहिँ कसरी चाहिँ उनीहरूले न्याय पाएका छन् भन्ने एउटा अनुभव यहाँका मानव अधिकार कर्मीहरूलाई साट्न, अनि यहाँका सिनेमा कर्मीहरूले सिनेमा बनाउने मान्छेहरूले चाहिँ यस्ता मानव अधिकार जस्ता संवेदनशील विषयमा पनि अन्तर्राष्ट्रिय रूपमा कसरी सिनेमाहरू बनिरहेका रहेछन्, हामी पनि यसमा कसरी सिनेमा बनाउन सक्छौँ भन्ने अनुभव बटुल्न बुझ्ने एउटा अवसर रूपमा चाहिँ हामीले यो मानव अधिकार चलचित्र महोत्सव गर्छौँ।
शान्ति सुरक्षा बलियो भएका देशमा पनि नागरिकले खेपेको पीडा, इज्जत लुटिएका महिलाका पीडा, घरबार गुम्दाको दर्दनाक अवस्था, घाइतेका चित्कार र वेदना, लडाईँमा बालबालिकाको प्रयोग, कलम समात्ने हात बारूदसँग खेल्दाका बाध्यता जस्ता विषय मानवाधिकार सम्बन्धी चलचित्रमा समेटिएका छन्। मानवाधिकार चलचित्र महोत्सवमा देखाइएका केही चलचित्र सिरिया, इराक, अफगानिस्तान, पाकिस्तान लगायतका देशमा युद्धका बेला नागरिकले भोगेका दर्दनाक घटनामा आधारित छन्। युद्धको डर र युद्धपछिको भोकमरी अनि शरणार्थी भएर अरूको देशमा विस्थापित हुनुपर्दाका कारुणिक दृश्यले दर्शकलाई भावुक बनाउँछ। तेस्रो लिङ्गीका समस्या, बाँच्न पाउने हक हनन भएका जस्ता विषयका चलचित्रलाई दर्शकले निकै रुचाएका छन्। रूढिवादी परम्पराका कारण भोग्नु परेका पीड़ा, गणतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनका कारण बेहोरेको दुःख लगायतका विषयलाई आधार मानेर बनाइएका नेपाली चलचित्रले महोत्सवमा स्थान पाएका छन्। इन सर्च अफ देउकी चलचित्रकी निर्देशक देवकी विष्ट,
लोकतन्त्र आएर के भयो त, सोच त परिवर्तन भएको छैन नि, मान्छे त उही छ, सोच त्यही छ। जुन यो समाजमा चाहिँ धार्मिक आस्था हुन्छन्, यो एउटा यस्तो आस्था छ कि जगडिएर बसेको छ, चाहेर पनि छोड्न सक्दैनन् कि। जब म त्यो पहाडी जिल्लामा देउकीको खोजीमा गएँ नि, मलाई पनि त्यो मन्दिरमा जाँदाखेरि त मन्दिरमा आउँछेस् झुटा बोल्छेस् तलाई देवी लाग्छ भनेर डराउँथे कि त्यहाँको मान्छेहरूले। अब मैले चाहिँ त्यो सोचभन्दा माथि बसेर मात्रै त्यो रिपोर्टिङ गर्नुपर्छ, डर त मलाई पनि लाग्छ नि, म पनि सुदूरपश्चिममै हुर्के।
मानवाधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिवेदनमा मानवाधिकार हननका ठूला घटना समेट्ने हुनाले सानातिना घटना बाहिर आएका हुँदैनन्। त्यस्ता घटनालाई पनि नेपाल अन्तर्राष्ट्रिय मानवाधिकार चलचित्र महोत्सवमा समेटिएको छ। नेपालमा पनि मानवाधिकारका विषयमा बनेका चलचित्र निकै कम भएकोले यस्ता चलचित्र धेरै बनाउनु पर्ने बताउनुहुन्छ राष्ट्रिय मानवाधिकार आयोगका प्रमुख आयुक्त अनुप्रात शर्मा।
हामी कहाँ यस प्रकारले फिल्म बन्छ, जुन एउटा हाम्रो कमर्सियल फिल्म छ, त्यसभित्र पनि मानवाधिकारका धेरै धारणाहरू इन्क्लुड गरेर बनाउन सकिन्छ। डकुमेन्ट्री भन्दा पनि फिचर फिल्म नै बनाउन सकिन्छ। नेपालमा मानवाधिकारका धेरै सम्भावनाहरू छन्, बाहिर ल्याउनु पर्दछ, त्यसले सचेतना वृद्धि गर्दछ।
मानवाधिकार चलचित्र महोत्सवकै कारण देशभित्रका विभिन्न घटना अन्तर्राष्ट्रियकरण भएका छन् भने एक देशको अवस्था अर्को देशको नागरिकले बुझ्ने मौका समेत पाएका छन्।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारत बिहारका बालगृहबाट 33 बालबालिकाको उद्धार, खुला सिमाना र पैसा कमाउने प्रलोभन घर छोड्नुको मुख्य कारण।
5 उपमहानगरपालिका र 173 नगरपालिकामा कार्यकारी अधिकृत खटिए, बर्दियामा नगरपालिका भन्दा धेरै कार्यकारी प्रमुख खटाइएपछि समस्या,
सरकार स्थानीय तहको चुनावबाट भाग्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप, संघीय फोरमका अध्यक्ष यादव भन्नुहुन्छ मधेसका माग पूरा नगरी कसैले चुनाव गर्न सक्दैन,
भारतका योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री चयन भोलि शपथ गर्ने,
र इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनल वेस्ट ब्रोमसँग पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।